أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وإذ أخذنا ميثاق بني إسرائيل لا تعبدون إلا الله وبالوالدين إحسانا وذي القربى واليتامى والمساكين والمساكين وقولوا للناس حسنا وأقيموا الصلاة وآتوا الزكاة ثم توليتم إلا قليلا منكم وأنتم معرضون گزشتہ کل کی آیات میں خلود فی النار یعنی جہنم میں ہمیشہ رہنے کا ضابطہ بیان ہوا تھا کہ جس شخص نے قصدن گناہ کیا ہو, قصبہ کا جو لفظ ہے اس کے معنی کمانے کے آتے ہیں, جس نے کمائی ہو نیکیاں, اور دیکھیے آدمی کوئی چیز کماتا ہے اس میں ایک اس کے پیچھے ایک محنت ہوتی ہے. اب مراد یہاں سے یہ ہوگی کہ قصد کر کے برائیوں کا, اس نے گناہوں کا قصد کر کے گناہ کیا, بالقصد گناہ کیا, اور حالت اس کی یہ ہو احاطت بھی خطیئتہ, اس کی برائیاں اس کو گھیرے ہوئے ہوں, کہیں کوئی نیکی کا اثر نظر نہ آتا ہو. جیسے امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ فرماتے ہیں کہ کسی میں 9 باتیں کفر کی ہوں, 9 باتیں کفر کی ہوں اور ایک بات وہ ایمان سے میل کھاتی ہوئی ہو, اخاف ان اکفر, مجھے خوف آتا ہے کہ میں اس کو کافر قرار دوں. تو یہ ایک تو وہ صورت ہے کہ چلیے 9 باتیں کفر کی ہیں, ایک بات کوئی ایسی ہے جو ایمان سے میل کھاتی ہوئی ہے, تو اخاف ان اکفر, خوف زدہ ہوتا ہوں کہ اس کو میں کافر قرار دوں. یہاں ایسی صورت نہیں ہے, وہ احاطت بھی خطیئتہ, اس کی برائیوں نے اس کو گھیرا ہوا ہے, اس کی کفر کی جو حرکات ہیں انہوں نے تو اس کو گھیرا ہوا ہے, بالکل کہیں کچھ نظر ہی نہیں آتا, کوئی چیز نظر آ رہی ہو ایمان والی. تو یہ مراد ہے, فَأُولَئِكَ أَصْحَابُ النَّارِ, تو یہ لوگ یعنی اہل جہنم ہیں, آگ والے لوگ ہیں, یعنی اہل جہنم ہیں, جہنمی ہیں, ہم فیہا خالدون, ہمیشہ اس میں رہیں گے. تو یہود کا کھلے ہوئے معجزوں کو ٹھکرانا, اللہ کے کلام کو جھٹلانا اور طرح طرح کی تاویلیں نکال کر اللہ تعالیٰ کے احکامات کو نظر انداز کرنا, یہ ساری باتیں کفریہ. اور پھر یہود نے حضرت موسیٰ علیہ السلام کے بعد حضرت عیسیٰ علیہ السلام مبعوث ہوئے ان کا انکار کیا, ان کو نبی نہیں مانا, اور حضور صلی اللہ تعالی علیہ وسلم کا انکار کیا, ان کو نبی نہیں مانا, اور تیسرے ایک بات ضمناً اس میں یہ بھی آ گئی, ابھی یاد آئی, یہ ابھی ذہن میں آئی کہ ختم نبوت کا بھی انکار کیا, اور وہ حضرت موسیٰ علیہ السلام کو خاتم النبیین مانتے ہیں بس, اور اس کے بعد کوئی نبی نہیں, اس کے بعد کسی نبی کو نہیں مانتے, کسی کتاب کو نہیں مانتے. تو یہ ساری باتیں کفر کی ہیں, تو اس کے لیے فرمایا کہ یہ ان کا دعویٰ کہ ہم لوگ ہمارے سوا کوئی جنت میں نہیں جائے گا, اور اگر ہم جہنم میں گئے بھی تو چند دن رہیں گے, اس کو اللہ سبحانہ و تعالی نے باطل قرار دیا. اب یہ آیات آ رہی ہیں جن میں یہ آیت ہے جس میں اللہ سبحانہ و تعالی نے وہ باتیں بیان فرمائی ہیں جن کا تورات میں بنی اسرائیل والوں سے عہد لیا گیا تھا, اور یہ تمام باتیں ایسی ہیں جو ہمارے سرور عالم صلی اللہ تعالی علیہ وسلم کی شریعت میں اور حضرت موسیٰ علیہ السلام کی شریعت میں مشترک ہیں. تو یہ آٹھ باتیں ہیں جو اب آ رہی ہیں. وَإِذْ أَخَذْنَا مِيثَاقَ بَنِي إِسْرَائِيلَ لَا تَعْبُدُونَ إِلَّا اللَّهَ, یہ پہلی بات ہے اور قاعدے اور اصول کی بات ہے, کیونکہ ایمان کے بغیر کوئی عمل خیر معتبر نہیں. تو وَإِذْ أَخَذْنَا مِيثَاقَ بَنِي إِسْرَائِيلَ لَا تَعْبُدُونَ إِلَّا اللَّهَ, ایمان رکھیں اللہ پر, عبادت کریں سوائے اللہ کے اور کسی کی عبادت نہ کریں. نہ شرک خفی اور نہ شرک جلی, کوئی شرک خفی بھی نہ ہو نہ شرک جلی ہو. وہ خدا فرما چکا قرآن کے اندر, میرے محتاج ہیں پیر و پیمبر, وہ کیا ہے جو نہیں ہوتا خدا سے, جسے تو مانگتا ہے اولیاء سے. اولاد مانگی جا رہی ہے, بچے مانگے جا رہے ہیں, نوکری مانگی جا رہی ہے, تو یہ چیزیں اللہ سے نہیں ملتی. وہ کیا ہے جو نہیں ہوتا خدا سے, جسے تو مانگتا ہے اولیاء سے. تو اس کو منع کیا گیا کہ کوئی سوائے اللہ کے کسی کی عبادت نہیں کرو گے. وَبِالْوَالِدَيْنِ إِحْسَانًا, اور والد اللہ سبحانہ و تعالی نے اپنے بعد والدین کے کا ذکر فرمایا کہ والدین کے ساتھ احسان کرنا. مفسرین نے لکھا ہے یہ تین طریقوں پر ہے, نمبر ایک ترک ایذا, نمبر دو مالی خدمت, نمبر تین بدنی خدمت. ایذا رسانی, ان کو تکلیف پہنچانا, چاہے زبان سے ہو یا ہاتھ سے ہو. ہاتھ سے تو عام طور پہ والدین کو کوئی تکلیف عام طور پہ نہیں پہنچاتے, زبان سے پہنچاتے ہیں. کچھ ان کو ان کی بات کا کچھ برا مان گئے تو غصے میں آ کے کچھ کہہ دیا اور زبان درازی کر لی. تو یہ زبان کی ایزا ہو یا ہاتھوں کی ایزا ہو, دونوں اس میں داخل ہیں اور اس سے منع کیا گیا. یہ والدین کے ساتھ احسان یعنی نیک سلوک کرنے میں, اچھا سلوک کرنے میں, یہ اس کے منافی ہے کہ زبان سے کوئی تکلیف پہنچائی جائے, اور ہاتھ سے تکلیف پہنچانا تو بہت زیادہ قبیح ہے. تو وَبِالْوَالِدَيْنِ إِحْسَانًا, یہ دوسرا کہ والدین پر کے ساتھ احسان کرنا یعنی ان ترک ایذا, نمبر دو بدنی خدمت, نمبر تین مالی خدمت. وَذِي الْقُرْبَى, اور اس کے بعد تیسرے نمبر پر رشتہ دار, جو رشتہ دار ہیں, اور رشتہ داروں میں بھی پہلے اپنے گھر سے رشتہ داری شروع ہوتی ہے, بھائی ہیں بہنیں ہیں, یہ قریب ترین رشتہ دار ہیں. ہم رشتہ دار شمار کرتے ہیں وہ ماموں خالہ پھوپھی وغیرہ یہاں سے شروع ہوتے ہیں, حالانکہ جو گھر سے رشتہ داری شروع ہوتی ہے پہلے یہاں سے شروع کیا جائے. تو بھائی ہیں بہنیں ہیں, یہ زیادہ احسان کرنے کے اور صلہ رحمی کے زیادہ مستحق ہے. تو وذی القربیٰ والیتامیٰ, اور یتیموں کے ساتھ اچھا سلوک کرنا, والمساکین, اور مسکینوں کے ساتھ اچھا سلوک کرنا. اس میں یتیم کو پہلے لائے, وجہ اس کی یہ ہے کہ یتیم ایک تو محتاج بھی ہے اور دوسرے نابالغ ہے, بچہ ہے, بالغ جب تک نہ ہوا ہو اور اس کے ماں باپ رخصت ہو جائیں تو یتیم ہے. اس کے بعد وہ یتیم نہیں رہتا, اس کو یتیم نہیں کہنا چاہیے. بالغ ہو گیا اب حکمن یتیم نہیں ہے. تو والمساکین اور مسکین اس کو بعد میں لائے, کیونکہ یہ بہرحال محتاج تو ہے لیکن یہ نابالغ کی طرح بے کس نہیں ہے, یہ کچھ کر سکتا ہے, طاقت رکھتا ہے, بھاگ دوڑ کر سکتا ہے, لیکن ان کے ساتھ بھی نیک سلوک کا حکم دیا گیا. وَقُولُوا لِلنَّاسِ حُسْنًا और कुछ नहीं कर सकते तो लोगों के साथ अच्छी तरह बात ही कर लो। वकूलो लिन्नास हुस्ना, इसको ले आए। वाकीमु सला, और नमाज को कायम करना। वातु ज़का, और ज़कात को देना। ये वो आठ बातें हैं जो शरीयत मुहम्मदिया में भी पाई जाती हैं और शरीयत मूसविया में, हजरत मूसा अलैहिस्सलाम की शरीयत में, दोनों में ये मुश्तरक हैं। आज भी इनकी वही अहमियत है जो उस वक्त थी। तो तुम मतवल्लैतुम इल्ला क़लीलन मिनकुम व अंतुम मुअरिदून, और फिर तुम में से तुमने मुंह फेर लिया। तुम मतवल्लैतुम, रूगर्दानी की, मुंह फेर लिया तुमने। इल्ला क़लीलन मिनकुम, सिवाय तुम में से चंद एक के, चंद लोगों के, थोड़े से लोगों के। व अंतुम क़लीलन पर जो तन्वीन है ये ताज़ीम के लिए है, यानी बहुत बहुत कम लोग तुम्हारे ऐसे थे जिन्होंने तौरात पर अमल किया, जो अहद उनसे लिए गए थे उन पर अमल किया। व अंतुम मुअरिज़ून, और तुम लोग, तुम्हारी, इसका तर्जमा यूं किया जाए कि तुम्हारी आदत सानिया बन गई है एराज करना, या तुम्हारा एराज करना तुम्हारी आदत बन गई है, रूगर्दानी करना, एतराज करना, मुंह फेर लेना अल्लाह के अहकाम से, ये तुम्हारी आदत बन गई है। तो ये वो बातें हैं जिनका अल्लाह सुभानहु व तआला ने अहद लिया बनी इसराइल से। अल्लाह की सिवा किसी की इबादत नहीं करनी, वालिदैन के साथ एहसान करना है, और उसकी तीन सूरतें मैंने अर्ज कर दी। वज़िल क़ुरबा, रिश्तेदारों के साथ अच्छा सलूक करना है। हुज़ूर सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया कि उसूल बयान फरमा दिए मुआशरत के, कि सिल मन क़ताअक, जो तुमसे तोड़े तुम उससे जोड़ो। वाफू अमन वलमत, और जो तुम पे जुल्म करे तुम उसको माफ कर दो। व अहसिन इला मन असा इलैक, और तुम्हारे साथ जो बुरा करे तुम उसके साथ अच्छा करो। ये उसूल बयान कर दिए। ये मुआशरत के ऐसे जर्री उसूल हैं कि इन पे अगर आदमी अमल करने लगे तो हमारा मुआशरा जन्नत बन जाए, जन्नत का नमूना बन जाए। तो हजरत मुफ्ती शफी साहब रहमतुल्लाह अलैह फरमाते हैं, जो जो लोग साथ रहते हैं उनसे इख्तिलाफ तो होते ही है, तबीयतों का इख्तिलाफ है, फिर इख्तिलाफ वैसे भी हो जाता है। तो ये बात नहीं है कि इख्तिलाफ नहीं होगा, इख्तिलाफ तो होगा। फरमाया इख्तिलाफ को सब्र के खाने में डालकर जिंदगी गुजारो, ये मुराद है। ऐसा नहीं है कि इख्तिलाफ नहीं, इख्तिलाफ तो होगा भाई। एक साथ लोग रह रहे हैं, कुछ कोई बात ऐसी खटपट हो जाती है, जैसे मिसाल दी जाती है कि बर्तन रखे हुए होते हैं, ऊपर तले रखे हुए होते हैं, तो उठाते हुए भी खटखट होती है और रखते हुए भी होगी, तो खटपट तो होगी। तो इख्तिलाफ पैदा होंगे, उनको सब्र के खाने में डालना है। और एक बात ये भी फरमाते थे कि वो हम सबको मानवी कब्रें अपने साथ लेकर चलना चाहिए, और उसकी तशरीह ये फरमाते थे जहां इख्तिलाफ हो उस कब्र में डालो और दफन कर दो उसको। और फिर फरमाया उसका तीजा भी मत मनाओ, दसवां भी मत मनाओ, तीसवां भी मत मनाओ, चालीसवां, और फिर बरसी भी मत मनाओ। यहां तुमने उस वक्त ये कहा था, तीन दिन के बाद ये कह रहे हैं, दस दिन के बाद कह रहे हैं कि जी हाँ कहा था, ये दसवां मनाना हो गया, तीसवां एक महीने बाद कह रहे हैं, या एक साल के बाद कह रहे हैं तुमने हमारे साथ ऐसा किया था। और फरमाया कि मुफ्ती शफी साहब रहमतुल्लाह अलैह ने फरमाया कि मानवी कब्रें अपने साथ लेकर चलो, जहां इख्तिलाफ हो उसको वहीं दफन कर दो, और फिर तीजा, दसवां, तीसवां, चालीसवां, बरसी ये मत मनाओ। ये तो वैसे भी मना है। तो وذی القربا رشتہ داروں کے ساتھ بعض اوقات آدمی ناک کا مسئلہ بنا لیتا ہے کہ میں اس کو کیوں معاف کروں. بھائی آپ معاف نہیں کرتے تو آپ کی لیلۃ القدر کی عبادت وہ ضائع ہو رہی ہے. اگر آپ معاف نہیں, کسی سے کھٹ پٹ ہے, آپ حج پہ جا رہے ہیں تو آپ کا حج برباد ہو رہا ہے, اس کا کیا نقصان ہوا؟ نقصان تو آپ کا ہے. تو والیتامہ والمساکین, مساکین کے ساتھ, یتامہ کے ساتھ اچھا سلوک, وقولوا للناس حسنا, لوگوں کے ساتھ اچھی گفتگو کرنا, نرم گفتگو کرنا. تو وقولوا فقولا له قولا لینا لعلہ یتذکر او یخشا. حضرت موسیٰ علیہ السلام کو بھیجا جا رہا ہے فرعون کی طرف. اب فرعون کتنا ظالم بادشاہ, ظالم کیا, خدائی کا دعویٰ کرنے والا, انا ربکم الاعلی, یہ دعویٰ کرنے والا اس کے پاس بھیجا جا رہا ہے. ظالم بادشاہ, بڑے بڑے ظالم گزرے ہیں, لیکن حجاج بھی بہت ظالم تھا, لیکن خدائی کا دعویٰ تو نہیں کیا کہ میں اللہ ہوں. ایسا نہیں, میں انا ربکم الاعلی, میں تمہارا سب سے اعلیٰ رب ہوں. حضرت فرمایا کرتے تھے, بڑی عجیب بات فرماتے تھے کہ بہت سے بادشاہوں نے, لوگوں نے خدائی کا دعویٰ کیا, لیکن اللہ تعالیٰ نے اپنے نام کی ایسی تکوینی حفاظت فرمائی ہے کہ کسی کو یہ توفیق نہیں ہو سکی, ہمت نہیں ہو سکی کہ وہ کہے میں ہوں اللہ, اللہ ہوں میں ہوں. تو وہ کہنا انا رب, فرعون نے بھی دعویٰ کیا انا ربکم الاعلی, شداد نے بھی دعویٰ کیا, اس نے بھی ربوبیت کا دعویٰ کیا, لیکن یہ نہیں کہا کہ میں تمہارا رب, میں اللہ ہوں, یہ نہیں کہا, یہ کسی نے نہیں کہا. یہ اللہ حضرت فرماتے تھے, یہ عجیب نقطہ حضرت بیان فرماتے تھے کہ یہ اللہ تعالیٰ نے اپنے نام پاک کی تکوینی حفاظت فرمائی ہے کہ کسی بادشاہ کو توفیق نہیں ہوئی, ہمت نہیں ہوئی, کسی کو ہمت نہیں ہوئی, جرات نہیں ہوئی کہ وہ اللہ کا لفظ استعمال کرے اپنے لیے کہ میں اللہ ہوں. تو وقولوا للناس حسنا, وہ اس میں علامہ قرطبی رحمتہ اللہ علیہ جامع مسجد قرطبہ میں ان کا بھی درس قرآن ہوتا تھا, جیسے آج ہم یہاں بیٹھے ہیں. علامہ قرطبی کا جو اسپین کی, اب جو اس کے بعض حصوں کو تو چرچ بنا دیا گیا ہے اور آج اجازت بھی نہیں وہاں جانے کی, وہاں محراب میں بیٹھ کر ان کا بھی درس قرآن ہوتا تھا. علامہ قرطبی بہت بڑے فقیہ بھی ہیں, مفسر بھی ہیں. انہوں نے اپنی تفسیر میں یہ واقعہ لکھا ہے کہ حضرت طلحہ رحمۃ اللہ علیہ, انہوں نے ایک مشہور مفسر ہیں, امام التفسیر کہلاتے ہیں, عطا ابن یسار, ان سے یہ کہا کہ آپ کی مجلس میں تو بدعتی بھی آتے ہیں اور آپ ان کے ساتھ بڑی اچھی گفتگو کرتے ہیں, تو میرے پاس, میری مجلس میں بھی آتے ہیں, تو میں تو ان کو سخت باتیں سناتا ہوں. تو حضرت عطا رحمت اللہ علیہ نے فرمایا کہ بھائی یہ جو اللہ تعالیٰ نے فرمایا وَقُولُوا لِلنَّاسِ, یہ اسی آیت پہ فرمایا وَقُولُوا لِلنَّاسِ, لِلنَّاس کے اندر تو سارے انسان داخل ہیں, سارے انسان, اس میں یہودی بھی داخل ہیں, بدعتی بھی داخل ہیں, اہل ایمان بھی داخل ہیں. تو فرمایا اس میں تو سارے انسانوں کا ذکر ہے, وَقُولُوا لِلنَّاسِ حُسْنًا, یعنی اللہ سبحانہ و تعالیٰ نے ایمان والوں کی قید بیان نہیں کی, چاہو جو بھی انسان ہو, بس انسان ہو, یہودی ہو, نصرانی ہو, عیسائی ہو, ہندو ہو, سکھ ہو, اچھی طرح گفتگو کرو. تو وَقُولُوا لِلنَّاسِ حُسْنًا, تو جے جائے کہ مسلمان بدعتی ہے تو مسلمان, تو وہ تو زیادہ اولا مستحق ہے اس بات کا کہ ہم اس کے ساتھ اچھا برتاؤ کریں. یہ جواب دیا حضرت عطا رضی اللہ تعالی, عطا ابن یسار رحمۃ اللہ علیہ, امام التفسیر کہلاتے ہیں, ان کی تفسیری روایات مشہور ہیں. ہمارے قریب کے بزرگوں میں قاری طیب صاحب رحمۃ اللہ علیہ, یہ میں اس لیے بیان کر رہا ہوں کہ آج ہم اپنا جائزہ لیں. قاری طیب صاحب رحمۃ اللہ علیہ ایک دفعہ ملتان تشریف لے گئے, یہاں پاکستان کے دورے پر تھے, ملتان تشریف لے گئے. تو ملتان میں انہوں نے جا کر پوچھا, بھائی کوئی یہاں کوئی پیر صاحب ہیں؟ कोई बुजुर्ग हो, पीर हो, उनके कोई मुलाकात की जाए। तो लोगों ने कहा हजरत है तो सही लेकिन वो बिदती हैं, ये करीब रहते हैं, बहुत बड़े पीर हैं, बहुत बड़ा हलका है उनका, लेकिन बिदती है। हजरत ने फरमाया मैं तो जाऊंगा। अब जो मेजबान थे कारी तैयब साहब रहमतुल्लाह अलैह, पानी दारुलूम देवबंद, और इनको फातेह बम्बई भी कहा जाता है, बम्बई में इश्तेहार लगाए गए इनके बयान के, उन्होंने कहा लो वैसे ही काफिर होते हैं ये लोग, तो इन काफिरों का भी सरदार देवबंद का मोहतमी वो आ रहा है, तो सबसे बड़ा काफिर आजम आ रहा है इस वक्त बम्बई में। तो वो हुआ ये कि जब ये इश्तेहार लगे, इसके मुकाबले में ये इश्तेहार लगे कि दुनिया का सबसे बड़ा काफिर इस वक्त आ रहा है क्योंकि वो देवबंद का मोहतमी में, लोगों ने कहा ये है कौन, चलो हम इसी बहाने लोग पहुंचे कि भाई ये सबसे बड़ा दुनिया का काफिर दारुलूम देवबंद का मोहतमी, चलो देखें तो सही है कौन होता है, इतना बड़ा काफिर है कौन, इस बहाने ही लोग पहुंच गए। तो चंद दिन का दौरा था, कारी सैयद साहब का बयान हुआ, उनका बयान, वो तो खतीब कहलाते थे अपने वक्त के, लोगों ने कहा ये, दंग रह गए लोग सुनकर, और पता नहीं हजारों लोगों ने बिदअत से तौबा की। उन्होंने कहा ये काफिर आजम है, काफिर आजम इसको कहते हैं। बिल आखिर बम्बई वालों ने उनके रोका और वो चंद दिन का दौरा एक महीने का दौरा बन गया, बयानात हुए और बम्बई का माहौल ही बदल गया बिल्कुल। उस इसलिए उनको कहा जाता था फातेह बम्बई। ये ऐसे नहीं बने थे कारी तैयब साहब। अब ये सुनिए, वहां पहुंचे, मेजबान ने मना किया कि नहीं हजरत आप ना जाएं, ये आप क्या कह रहे हैं, वहां वो तो बिदती शेख हैं, आप उनके पास जाएं। नहीं नहीं जी मैं तो जाऊंगा। पहुंचे और उनके पास वो नमाज का वक्त था, नमाज पढ़ी वहां जाके, और नमाज के बाद उनसे मुलाकात हुई। वो बहुत अच्छे तरीके से मिले, कारी साहब ने तारुफ कराया मैं देवबंद से आया हूँ। इस मुलाकात का असर ये हुआ कि उन्होंने अपने दो बेटों को, ये कल्बो नजर की जिंदगी उनकी एक किताब है, उसमें ये वाक्य लिखा है, दो बेटों को उन साहब ने जो ये जो शेख थे बिदती, इन्होंने दारुलूम देवबंद भेज दिया पढ़ने के लिए, और सारे रिश्तेदारों की, मुरीदीन की और अपने करीब के लोगों की उन्होंने मलामत की कोई परवाह नहीं की। आज हम में से कोई अगर ऐसा कर ले, मुझे एक बात बताइए, ये बुजुर्ग थे या नहीं थे कारी तैयब साहब, अगर हम में से कोई ऐसा कर ले उसके करीब के लोग क्या कहेंगे, ओहो बिदती हो गए ये कर लिया। भाई अगर ये बिदती हो गए तो कारी तैयब साहब भी बिदती थे, दारुलूम देवबंद के मोहतमिम होकर उन्होंने ये काम किया। अल्लाह के बंदो बिदती है, हुजूर का उम्मती तो है, अगर कोई चला जाए जोड़ की नियत से, हाँ बिदत में शरीक ना हो वो एक अलग चीज है, बिदत में शरीक होना और उसकी बिदत की हिमायत करना, ये कारी तैयब साहब ने नहीं किया, मुलाकात के लिए तशरीफ ले गए, उसका ये असर हुआ कि उन्होंने दो बेटों को वहां दारुलूम देवबंद में भेज दिया तालीम हासिल करने के लिए। यानी एक कोशिश हुई तो उसका कितना अच्छा नतीजा निकला, और उन्होंने किसी की मुखालफत की, बहुत मुखालफत हुई, किसी की परवाह नहीं की। तो ये बात है, लो हमारे बुजुर्गों ने तो यहां तक किया है। तो हकीमुल उम्मत मौलाना अशरफ अली साहब थानवी रहमतुल्लाह अलैह एक जगह तशरीफ ले गए, एक ऐसी जगह थी जहां ना वो नमाज जानते थे, ना कलमा जानते थे, ना रोजा, कोई चीज नहीं, ना कुरान की तिलावत, कोई चीज नहीं। तो हजरत ने तहकीक फरमाई, उन्हीं से पूछा अरे तुम क्या करो हो, उन्होंने कहा हम तो ताजिए निकाले मुहर्रम में, ताजिए निकाले, ताजिए भी नहीं जाक की बजाय जीम, हम तो ताजिए निकाले मुहर्रम में, मुसलमान है बस, ये जबान से ये कह रहे हैं मुसलमान है और ताजिए निकाले, चूंकि इसी एक चीज को उन्होंने इस्लाम की निशानी समझा था ईमान वाले होने की। हजरत ने उस वक्त के 10 रुपए दिए थे, मियां देखियो ताजिए निकालना ना छोड़ियो, देखियो ताजिए निकालना ना छोड़ियो, नहीं अगर यही उनको कह दिया जाए तो ये होगा ये होगा, वो ये एक चीज ही को तो वो समझते थे कि हम ये इस्लाम की अलामत है, तो वो तो बिल्कुल ही खारिज हो जाते। ये तफक्कुह की बात है, इसीलिए दारुलूम देवबंद में जब ये शुद्धि संगठन तहरीक चल रही थी, मुसलमानों को हिंदू बनाया जा रहा था, बस्तियां की बस्तियां हिंदू हो गई, पूरा गांव का गांव हिंदू। जैसे ये हमारे मुफ्ती अब्दुल करीम गुमथलवी, जिनके ये इमदादुल अहकाम और इमदादुल फतावा में दारुलूम उसके खानका थाना भवन के मुफ्ती थे, और हजरत इनके फतवों को देखते थे, फिर अल जवाब सही हुन हकीमुल उम्मत लिखते थे। उनका काम फतवा नवेशी था। मौलाना इलियास साहब रहमतुल्लाह अलैह ने हकीमुल उम्मत से इजाजत ली थी खुसूसी के, क्योंकि ये मुफ्ती हैं, इनको मेरे साथ अगर तबलीगी असफार पे भेज जाने की अगर आप इजाजत दे दें तो आपकी बड़ी मेहरबानी होगी। हकीमुल उम्मत ने फरमाया कि इजाजत देता हूँ, और मैं उम्मीद रखता हूँ कि क्योंकि ये मेरे तरबियत याफ्ता हैं, जहाँ ये जमात में जाएंगे और तबलीग और दावत का काम करेंगे तो वहाँ बरकत ज्यादा होगी। और ऐसा ही हुआ। एक बहुत बड़ा गांव जो पूरा का पूरा हिंदू हो चुका था शुद्धि संगठन तहरीक के नतीजे में, ये वहां पर गए, एक महीने वहां पर क्याम किया उसी गांव में, और पूरा का पूरा गांव वापस मुसलमान हो गया। तो ये बहुत बड़ी कामयाबी थी, और हकीमुल उम्मत की पेशगोई और जो आपने फरमाया वो पूरा हो गया। खैर, वो शुद्धि संगठन तहरीक वाले कुछ लोग आए दारुलूम देवबंद, उन्होंने पूछा जी आपके यहाँ इस्लाम ईमान की क्या अलामत है। उन्होंने कहा कलमा पढ़ने वाला हो, कलमा पढ़े। उन्होंने कहा कलमा अगर ना पढ़ सके, अगर उसको कलमा ना आता होगा नहीं है, मुसलमान नहीं है। तो उन्होंने कहा आइए हम आपको ऐसी जगह बताते हैं कि जहां लोग कलमा पढ़ना नहीं जानते, सिर्फ ये कहते हैं कि हम जबान से कहते हैं कि हम मुसलमान हैं। फतवा देना पड़ा भाई, अहले फतवा को, दारुलूम देवबंद को फतवा देना पड़ा कि जो कलमा ना जानता हो, ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, नहीं पढ़ सकता, नहीं जानता, सिर्फ जबान से कहता है मैं मुसलमान हूँ, वो भी मुसलमान है, क्या करें, क्या उसको खारिज कर दें कि सिर्फ इतना कहने पे तुझे कलमा नहीं आता, जा ईमान से खारिज है ना। ये तफक्कुह था बहुत बड़ा, बहुत बड़ा फैसला किया है अहले फतवा ने। उनका नहीं, जो जबान से कहे मैं मुसलमान हूँ वो भी मुसलमान है, चाहे कलमा, कलमा बाद में सीख लेगा इंशाल्लाह, मरने से पहले सीख लेगा। ये है वकूलुल लिन्नास हुस्ना, लोगों के लिए सब दाखिल है इसके अंदर। जैसे वो उसमें आता है फजाइल अमाल में भी ये वाकया लिखा है, दीगर किताबों में भी है कि हारून रशीद को किसी ने सख्त अल्फाज में नसीहत की। हारून रशीद ये बहुत इल्म दोस्त उलमा से मोहब्बत रखने वाले, 500 उलमा को ये हर साल अपने खर्चे पे हज पे भेजा करते थे, 500 उलमा को अपने खर्चे पे हज पे भेजा करते थे, आप अंदाजा लगा लें। तो ये खिदमत इनको किसी ने नसीहत की सख्त अल्फाज में, तो फरमाया नरमी से नसीहत करो, क्योंकि अल्लाह ताला ने तुमसे ज्यादा बेहतर यानी हजरत मूसा अलैहिस्सलाम को मुझसे ज्यादा बुरे यानी फिरौन के पास भेजा था, तो उससे ये फरमाया था फकूला लहू कौलन लयीना, कि उससे नर्म गुफ्तगू करना, लअल्लहू यतज़क्कर अव यख्शा, शायद वो नसीहत कबूल करे और अल्लाह से डरने वाला बन जाए। तो हारून रशीद ने फरमाया कि नरमी से नसीहत करो, अल्लाह ताला ने तुमसे ज्यादा बेहतर यानी हजरत मूसा अलैहिस्सलाम तुमसे कहीं बेहतर थे, नबी थे अपने वक्त के, उनको भेजा था जो तुमसे बेहतर थे, और मुझसे बुरे के पास भेजा था, फिरौन के पास, वो मुझसे ज्यादा बुरा था, उसने खुदाई का दावा किया था, उसके पास भेजा और नसीहत ये फरमाई थी, हिदायत ये फरमाई थी कि उससे नर्म गुफ्तगू करना, शायद वो नसीहत कबूल करे और डरने वाला बन जाए। तो वकूलु लिन्नास हुस्ना वअकीमुस्सलाता वआतुज़्ज़का, ये तो जगह जगह कुरान में मौजूद है, नमाज कायम करो, ज़कात अदा करो। तो ये वो तमाम बातें हैं जो शरीयत मोहम्मदिया में भी आज भी इंतहाई अहमियत की हामिल है, और ये हजरत मूसा अलैहिस्सलाम और सरवर आलम सल्लल्लाहु तआला अलैहि वसल्लम की शरीयत में, दोनों में ये काबिल कदर उमूर है। अल्लाह सुब्हानहू व तआला हम सबको अमल की तौफीक नसीब फरमाए।